आगे है आयत 25 से 54, लिखिए टॉपिक, मूसा आजमाइशों में पूरे उतरते हैं। पीछे सुन कर आए हैं, अल्लाह ने कहा अलकेहा, फेंक दिया। जब सांप बन गया कहा खुजहा, पकड़ ले, बस ये है कामयाब होने का नुस्खा। अल्लाह मुझे भी हर वो चीज़ छोड़ने की तौफीक दे जो अल्लाह को नाराज़ करने वाली है, और हर वो चीज़ हमें उठाने की तौफीक दे जो अल्लाह को राज़ी करने वाली है। मूसा अलैहिस्सलाम ने कहा क्या, रब्बिश्राहली सदरी वयस्सिरली अम्री वाहलुल उक़दता मिन लिसानी यफ़क़हू क़ौली। ऐ मेरे परवरदिगार, मेरा सीना खोल दे और मेरे काम को मुझ पर आसान कर दे, और मेरी ज़ुबान की गिरह भी खोल दे ताकि लोग मेरी बात अच्छी तरह समझ सकें, और मेरा वज़ीर मेरे कुंबे में से कर दे, यानी मेरा भाई हारून, कि तू इससे मेरी कमर कस दे और इसे मेरा शरीक कार कर दे ताकि हम दोनों बकसरत तेरी तस्बीह बयान करें और बकसरत तेरी याद करें, बेशक तू हमें खूब देखने भालने वाला है। ये सारी दुआ अल्लाह मेरे और आपके हक़ में कबूल कर ले। ये आज की दुआ भी है, इस पे गौर कीजिएगा। इसमें आपने ना सिर्फ शरह सदर मांग लिया कि अल्लाह मेरा सीना भी खुल जाए बल्कि मेरी बात समझे। देखिए, आप अपने बच्चों को समझाते हैं वो समझते नहीं, शौहर तो बेचारे समझेंगे नहीं कभी भी बात, तो रब्बिश्राहली पढ़ कर बात किया करें। और इसमें घर वालों को अपना मुआविन और मददगार बनाने की भी बात है। आप याद रखिए कि कुरान का पैगाम लेकर चलने के लिए इन दुआओं की बड़ी ज़रूरत होती है। अल्लाह ताला आपको मुझे इनके साथ जोड़ दे। फिर फरमाया और बकसरत तेरी याद करें, बेशक तू ही हमें खूब देखने भालने वाला है। अल्लाह ताला ने फरमाया मूसा तेरे तमाम सवालात पूरे कर दिए गए, हमने तो तुझ पर एक बार और भी एहसान किया था। अब मूसा को उनके बचपन की बातें सुनाई जा रही हैं। इतना खूबसूरत ये रुकू है ना, मेरा फेवरेट है, मैंने शायद 50 दफ़ा पढ़ाया होगा और आज भी दिल कर रहा है इसको एक घंटा लगाऊँ। अल्लाह के रास्ते में चुनाव कब होता है? जब आपका मेरा अमल इससे मुताबिक होगा। और आपके भी दिल में सवाल जो उठते हैं कि अल्लाह ये कैसे कराता है सब कुछ, अल्लाह के लिए क्या करें, कैसे करें, अल्लाह उसका जवाब देता है कि मूसा की आजमाइशों का सिलसिला तो बचपन से शुरू कर दिया गया। कैसे? जबकि हमने तेरी माँ को वो इल्हाम किया जिसका जिक्र अब किया जा रहा है कि तू इसे संदूक में बंद करके दरिया में छोड़ दे। ज़रा बच्चों वाली माएँ सीने पर हाथ रख कर तो सुने। बस दरिया इसे किनारे पर ला डालेगा और मेरा और खुद इसका दुश्मन इसे ले लेगा, और मैंने अपनी तरफ से ख़ास मोहब्बत और मकबूलियत तुझ पर डाल दी ताकि तेरी परवरिश मेरी आंखों के सामने की जाए। मूसा की माँ का इतना बड़ा इम्तिहान, न्यू बॉर्न बेबी को दरिया में डाल दो, आप तो बेबी सिटिंग में ना डालें, आप कहते नहीं मेरी गोद में ठीक है। ज़रा सोचिए माँ के दिल पे क्या गुजरी होगी, कितनी दफ़ा उठाया होगा मूसा को, चूमा होगा, नहलाया धुलाया होगा, दिल पे हाथ रख कर बच्चे को पानी के सपुर्द किया होगा। याद रखिए ये रोबोट नहीं थे, जीते जागते गोश्त पोस्त के इंसान थे, लेकिन अंबिया कराम और उनकी माएँ अल्लाह के हुक्म के आगे अक्ल नहीं इस्तेमाल करती थी। हम तो ऐसे वक्त में सवाल जवाब सेशन शुरू कर देते हैं ना कि उन्होंने कर दिया और कर दिया, ये आप मैं नहीं कर सकते जब तक हमें अल्लाह के ऊपर यकीन ना हो। याद रखिए दुनियावी सहारे छोड़ेंगे तो अल्लाह को थामेंगे। हम दुनिया को नहीं छोड़ना चाहते और अल्लाह को भी थामना चाहते हैं, ये नहीं होगा, ये नहीं होगा, ये नहीं होगा। ऊपर वाले स्टेप पे पाँव रखेंगे तो पीछे वाले से पाँव उठाना पड़ेगा। हम क्यों नहीं एक ख़ास हद से आगे बढ़ते, हम बीच बीच की नेकियां करके अपने आप को राज़ी कर लेते हैं, आगे बढ़िए फिर इंशाल्लाह अल्लाह ताला आपसे फ़ायदा लेगा। और अब क्या हुआ, बहन का किरदार देखिएगा। इस तमशियोख तुक, जबकि तेरी बहन चल रही थी और कह रही थी अगर तुम कहो तो मैं बता दूं इसकी जो निगेबानी करे, इस तदबीर से हमने तुझे तेरी माँ के पास पहुँचाया कि इसकी आँखें ठंडी रहें और वो गमगीन ना हो, और तूने एक शख्स को मार डाला, इस पर भी हमने तुझे गम से बचा लिया, गरज हमने तुझे अच्छी तरह से आजमा लिया। ये थी ट्रेनिंग मूसा की, तरबियती सेशंस थे, ये था नूरुन अला नूर, मेहनत की आदत डाली, सब्र करना सिखाया, اپنے آئیڈیاز کو سامنے لانا سکھایا. یاد رکھیے, تربیت کے مراحل سے گزارے بغیر اگر آپ کسی کو دین کا کام کرنے کے لیے کہیں بھی بھیج دیں گے نا, شرمندگی ہوگی اور لوگ دین سے اور زیادہ دور ہو جائیں گے. اور آپ کی زندگی کے اتار چڑھاؤ آپ کو اصل میں اللہ کے قریب کرنے کے لیے آتے ہیں. اور جب بندہ ایک خاص اندازے پہ آ جاتا ہے پھر اللہ اس سے کام لے لیتا ہے. اور پھر فرمایا, اور میں نے تجھے خاص اپنی ذات کے لیے پسند فرما لیا. دعا کیجیے, اللہ ہمیں اپنے لیے چن لے, اللہ ہمیں سب سے کاٹ کے اپنا بنا لے. دو عالم سے کرتی ہے بیگانہ دل کو, عجب چیز ہے لذت آشنائی. اب تو اپنے بھائی سمیت میری نشانیاں ہم راہ لیے ہوئے جا, اور خبردار میرے ذکر میں سستی نہ کرنا. تم دونوں فرعون کے پاس جاؤ, اس نے بڑی سرکشی کی ہے, اسے نرمی سے سمجھاؤ کہ شاید وہ سمجھ لے یا ڈر جائے. دونوں نے کہا, ہمارے رب ہمیں خوف ہے کہ کہیں فرعون ہم پر کوئی زیادتی نہ کرے یا اپنی سرکشی میں نہ بڑھ جائے. جواب ملا, تم بالکل خوف نہ کرو, میں تمہارے ساتھ ہوں. جابر حکمران کے سامنے موسیٰ کھڑے ہیں اور اللہ کہتے ہیں, لا تخف, مت ڈرو, ڈونٹ وری, میں ساتھ ہوں. اللہ ساتھ ہو تو بندہ کسی کا خوف نہ دل میں رکھے, اور سنتا بھی اور دیکھتا بھی رہوں گا. تم اس کے پاس جا کر کہو, ہم تیرے پروردگار کے پیغمبر ہیں, تو ہمارے ساتھ بنی اسرائیل کو بھیج دے اور ان کی سزاؤں کو موقوف کر دے. ہم تو تیرے پاس تیرے رب کی طرف سے نشانی لے کر آئے ہیں, اور سلامتی اس کے لیے ہے جو ہدایت کا پابند ہو جائے. ہماری طرف وہی کی گئی کہ جو جھٹلائے اور روگردانی کرے گا اس کے لیے عذاب ہے. فرعون نے پوچھا, اے موسیٰ, یہاں دعوت کے بڑے خوبصورت نقطے ہیں, تم دونوں کا رب کون ہے؟ جواب دیا, ہمارا رب وہ ہے جس نے ہر ایک کو ایک خاص صورت شکل عنایت فرمائی, پھر راہ سجھا دی. اس نے کہا, اچھا یہ تو بتاؤ اگلے زمانے والوں کا کیا حال ہونا ہے. ٹرکی کوسچنز پوچھ رہا ہے فرعون تاکہ ذرا سی بات پہ غصہ کرے اور ایک دم ریئیکشن شو کر دے. لیکن موسیٰ بھی ایک اچھے کھلاڑی کی طرح صرف وہی بال کھیل رہے ہیں جس پہ کھیلنا تھا. دائیے دین کو پتہ ہونا چاہیے کس سوال کا جواب دینا ہے, کس کا نہیں دینا, کب دینا ہے اور کب نہیں دینا. سنیے جواب موسیٰ کا, ان کا علم میرے رب کے ہاں کتاب میں موجود ہے. ہاں, نہ تو میرا رب غلطی کرتا ہے نہ بھولتا ہے. اسی نے تمہارے لیے زمین کو فرش بنایا اور اسی میں تمہارے چلنے کے لیے راستے بنا دیے, اور آسمان سے پانی بھی وہی برساتا ہے, پھر برسات کی وجہ سے مختلف قسم کی پیداوار بھی ہم ہی پیدا کرتے ہیں. تم خود کھاؤ اور اپنے چوپاؤں کو بھی چراؤ. کچھ شک نہیں کہ اس میں عقل مندوں کے لیے بہت سی نشانیاں ہیں. دل سے پڑھیے, رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. اے اللہ, آج تو ہمارے بھی سینے کھول دے. اے اللہ, آج بھی تو ہماری زبان پہ حق جاری کر دے. اور ایک اور دعا کیا تھی, ربنا اننا نخاف ان یفرط علینا او ان یطغى. اے ہمارے رب, ہمیں خوف ہے کہیں ہم پر کوئی زیادتی نہ کرے اور کوئی ہم پہ سرکشی میں نہ بڑھ جائے. کیا سیکھا؟ دعوت دیتے ہوئے نرمی سے بات کرنی ہے, نماز چاشت کا اہتمام کرنا ہے, سچائی کو اپنی زندگی میں شامل کرنا ہے, راہ راست سلامتی کا راستہ ہے اس پر چلنا ہے, جادو ٹونے سے بچنا ہے. اللہ سے دعا کرنی ہے کہ اللہ سینوں کو کھول دے اور گھر والوں کو معاون بنا دے. آگے جادوگروں کا قصہ ہے, آیت 55 سے 76. سچے ایمان کی حقیقت, نیا نیا ایمان جب دل میں آتا ہے تو کیا ہوتا ہے؟ منہا خلقناکم وفیہا نعیدکم ومنہا نخرجکم تارۃ اخرى. اس زمین سے ہم نے تم کو پیدا کیا اور اسی میں واپس لوٹائے جائیں گے. ذرا 3 سیکنڈ سوچئے, کیا سنا؟ اس مٹی میں جائیں گے ہم سب, ہے پھر اکڑ, ہے کوئی تکبر کی گنجائش؟ اور اسی سے پھر دوبارہ تم سب کو نکال کھڑا کریں گے. ہم نے اسے اپنی سب نشانیاں دکھا دی لیکن پھر بھی اس نے جھٹلایا اور انکار کر دیا. کہنے لگا, اے موسیٰ, کیا تو اسی لیے آیا ہے کہ ہمیں اپنے جادو کے زور سے ہمارے ملک سے باہر نکال دے؟ اچھا, ہم بھی تیرے مقابلے میں اس جیسا جادو ضرور لائیں گے, بس تو ہمارے اور اپنے درمیان ایک وعدے کا وقت مقرر کر لے کہ نہ ہم اس کا خلاف کریں اور نہ تو, صاف میدان میں مقابلہ ہو. موسیٰ نے جواب دیا کہ زینت اور جشن کے دن کا وعدہ ہے और ये के लोग दिन चढ़े हुए जमा हो जाएं। बस फिरौन लौट गया और इसने अपने हथकंडे जमा किए फिर आ गया। मूसा अलैहिस्सलाम ने कहा, तुम्हारी शामत आ चुकी, अल्लाह ताला पर झूठ और इफ्तरा न बांधो कि तुम्हें अजाबों से मिलिया मेट कर दे। याद रखो, वो कभी कामयाब ना होगा जिसने झूठी बात खड़ी। बस ये लोग आपस के मशवरों में मुख्तलिफ राय हो गए और छुपकर चुपके चुपके मशवरे करने लगे। कहने लगे, ये दोनों महज जादूगर हैं और इनका पुख्ता इरादा है कि अपने जादू के ज़ोर से तुम्हें तुम्हारे मुल्क से निकाल बाहर करें और तुम्हारे बेहतरीन दीन को बर्बाद कर दें, और तुम भी अपना कोई दाव उठा ना रखो, फिर सफ़ बंदी करके आओ। जो आज गालिब आ गया वही बाजी ले गया। कहने लगे, मूसा या तो पहले डाल या फिर हम डालने वाले बन जाएं, यानी टॉस कर लेते। जवाब दिया कि नहीं, तुम ही पहले डालो। अब तो मूसा को ये ख्याल गुजरने लगा कि इनकी रस्सियाँ और लकड़ियाँ इनके जादू के ज़ोर से दौड़ भाग रही हैं। बस मूसा ने अपने दिल ही दिल में डर महसूस किया। मूसा डरे? जी, इंसान थे। बशरी तकाजे पे सांप को देख के डरना कोई बुरी बात नहीं है। हमने फरमाया, कुछ खौफ न कर, यकीनन तू ही गालिब और बरतर रहेगा। कितना सख्त इम्तहान था अम्बिया का। आज आप और मैं दावत देने जाएं और पहले इस स्टेप से गुजरना पड़े कि सांप पकड़ने पड़े, कितने जाएंगे? अल्लाह अकबर कबीरा। और तेरे दाएं हाथ में जो है इसे डाल दे कि इनकी तमाम कारीगरी को वो निगल जाए। उन्होंने जो कुछ बनाया ये सिर्फ जादूगरों के करतब हैं, और जादूगर कहीं भी आए कामयाब नहीं होता। अब तो तमाम जादूगर सजदे में गिर गए। ये है सच्चा ईमान। फिर फ़ायदे नुकसान नहीं देखे और पुकार उठे, हम तो मूसा और हारून के रब पर ईमान ले आए। फिरौन कहने लगा, क्या मेरी इजाज़त से पहले ही तुम ईमान ले आए? यकीनन तुम्हारा बड़ा बुजुर्ग है। अपने ही लोगों पर शक करना फिरौनियत होती है। जिसने तुम सबको जादू सिखाया, सुन लो, मैं तुम्हारे हाथ पांव उल्टे सीधे कटवा कर तुम सबको खजूर के तनों में सूली पर चढ़ा दूंगा और तुम्हें पूरी तरह मालूम हो जाएगा कि हम में से किसकी मार ज़्यादा सख्त और देर पर। धमकियों पे धमकियां दे रहा है, कुछ नहीं होगा, अंदर हक आद है, दुनिया सारी एक तरफ और अल्लाह की बात एक तरफ। उन्होंने जवाब दिया कि नामुमकिन है कि हम तुझे तरजीह दें इन दलीलों पर जो वो हमारे सामने आ चुकी, और इस अल्लाह पर जिसने हमें पैदा किया। अब तू जो कुछ करने वाला है कर गुजर, अल्लाह हमें भी इतनी जरूरत दे दे। तो जो कुछ भी हुक्म चला सकता है वो इसी दुनिया की ज़िंदगी की हद तक है। हम इस उम्मीद पर अपने रब पर ईमान लाए कि वो हमारी खताएं माफ़ फरमा दे, और ख़ास कर जादूगरी का गुनाह जिस पर तूने हमें मजबूर किया। अल्लाह ही बेहतर और हमेशा बाकी रहने वाला है। सच्चा ईमान अंदर आता है तो ये तब्दीली आती है एकदम। बात यही है कि जो भी गुनाहगार बनकर अल्लाह ताला के हाँ हाजिर होगा, इसके लिए दोजख है जहाँ ना मौत होगी ना ज़िंदगी, और जो भी इसके पास ईमानदार होकर हाजिर होगा, इसने अमाल भी नेक किए होंगे, इसके लिए बुलंद वाला दर्जे हैं, हमेशा की वाली जन्नतें जिनके नीचे नहरें बह रही हैं, जहाँ वो हमेशा हमेशा रहेंगे। यही इनाम है हर उस शख्स का जो पाक हुआ। अल्लाह हमें पाक कर दे शिर्क से, कुफर से, गुनाह से। क्या सीखा? अपने आप को अल्लाह के हुक्मों के आगे लेकर आना है। बस ये सीख लीजिए इस हिस्से से कि हमने हक के आगे झुक जाना है। आगे है आयत 77 से 89। टॉपिक लिखिए फतह के बाद। जब फतह मिलती है तो क्या होता है उसके अंदर? वलकद औहैना इला मूसा अनसरी बी वादी फद्रिब लहुम तरीकम फिल बहरी यबसा। हमने मूसा अलैहिस्सलाम की तरफ वही नाजिल फरमाई कि तू रातों रात मेरे बंदों को लेकर चल, फिर ना तुझे किसी के आ पकड़ने का डर होगा और ना खतरा। सोचिए मूसा के इम्तिहान कितने सख्त हैं। इस वक्त फील मुझे हो रहा है, पहले असा फिकवाया, फिर सांप पकड़वाया, फिर फिरौन के आगे तबलीग करवाई, और अब समंदरों के बीच में से गुजारा जा रहा है। कितना मुश्किल वक्त है मूसा के लिए। अल्लाह अकबर। फिरौन ने अपने लश्करों समेत इनका ताकुब किया, फिर तो दरिया इन पर छा गया जैसा कि छाने वाला था। फिरौन ने अपनी कौम को गुमराही में डाल दिया और सीधा रास्ता न दिखाया। اے بنی اسرائیل دیکھو ہم نے تمہیں تمہارے دشمن سے نجات دی اور تم سے کوہ طور کی دائیں جانب کا وعدہ کیا اور تم پر من و سلوہ اتارا، تم ہماری دی ہوئی پاکیزہ روزی کھاؤ اور اس میں حد سے آگے نہ بڑھو، ورنہ تم پر میرا غضب نازل ہوگا اور جس پر میرا غضب نازل ہو جائے وہ یقیناً تباہ ہوا، ہاں بے شک میں نے بخش دینے والا ہوں۔ اللہ ہمیں بھی بخش دے جو توبہ کریں، ایمان لائیں، نیک عمل کریں اور راہ راست پر بھی رہیں۔ اے موسیٰ، تجھے اپنی قوم سے غافل کر کے کون سی چیز جلدی لے آئی؟ کہا، وہ لوگ بھی میرے پیچھے ہی پیچھے ہیں، اور میں نے اے رب اب تیری طرف جلدی اس لیے کی کہ تو خوش ہو جائے۔ فرمایا، ہم نے تیری قوم کو تیرے پیچھے آزمائش میں ڈال دیا اور انہیں سامری نے بہکا دیا۔ پس موسیٰ علیہ السلام سخت غضبناک ہو کر رنج کے ساتھ واپس لوٹے اور کہنے لگے کہ میری قوم والو، کیا تم میں سے تمہارے رب نے نیک وعدہ نہیں کیا تھا؟ کیا یہ مدت تمہیں لمبی معلوم ہوئی؟ بلکہ تمہارا ارادہ ہی یہ ہے کہ تم پر تمہارے پروردگار کا غضب نازل ہو کہ تم نے میرے وعدے کے خلاف کیا۔ انہوں نے جواب دیا کہ ہم نے اپنے اختیار سے آپ کے ساتھ وعدہ خلافی نہیں کی، بلکہ ہم پر زیورات قوم کے جو بوجھ لاد دیے گئے تھے انہیں ہم نے ڈال دیا اور اس طرح سامری نے بھی ڈال دیے۔ پھر اس نے لوگوں کے لیے ایک بچڑا نکال کھڑا کیا، یعنی بچڑے کا بت، جن کی گائے کی سی آواز تھی۔ پھر کہنے لگے، یہی تمہارا معبود ہے اور موسیٰ کا بھی، لیکن موسیٰ بھول گیا۔ ہر دور میں ایسے ہی سامری ہیں جو لوگوں کے ایمان خریدتے ہیں۔ کیا یہ گمراہ لوگ یہ بھی نہیں دیکھتے کہ وہ تو ان کی بات کا جواب تک نہیں دے سکتا، کسی برے بھلے کا اختیار رکھتا؟ بہت ہی پیارا قصہ ہے، بار بار سن رہے ہیں اور ہر جگہ سیکھنے کی باتیں ملتی ہیں۔ ابھی ہم نے کیا سیکھا؟ موسیٰ احکام کی پیروی کرنے والے تھے، میرا رویہ کیا ہوتا ہے اللہ کے حکم کو سن کر؟ نالائق اور گمراہ لیڈر قوم کو بھی لے ڈوبتے ہیں۔ کیا میں وعدے پورے کرتی ہوں؟ اللہ کو ناراض کرنے والے کام نہیں کرنے، کسی بھی طرح کا شرک نہیں کرنا، جھوٹے اور نقلی خدا چاہے زندہ ہوں یا مردہ کوئی مدد نہیں کر سکتے، تو اللہ کے ماں سوا کو نہیں پکارنا۔ آگے دیکھیے آیت 90 سے 104، ٹاپک لکھیے مواخذہ، پکڑ، موسیٰ کی قوم پر ناراضگی، یعنی شرک دیکھ کر سن کر موسیٰ کو غصہ آ گیا۔ اللہ ہمیں بھی ایسے شرکیہ کاموں کو دیکھ کر غصہ دلا دے۔ وَلَقَدْ قَالَ لَهُمْ هَارُونُ مِن قَبْلُ، اور ہارون علیہ السلام اس سے پہلے ہی ان کو یہ بات کہہ چکے تھے، اے میری قوم والو، اس بچڑے سے صرف تمہاری آزمائش کی گئی ہے، تمہارا حقیقی پروردگار تو اللہ رحمان ہے، بس تم سب میری تابعداری کرو اور میری بات مانتے جاؤ۔ انہوں نے جواب دیا، موسیٰ کی واپسی تک تو ہم اسی کے مجاور بنے بیٹھے رہیں گے۔ موسیٰ کہنے لگے، اے ہارون، انہیں گمراہ ہوتا ہوا دیکھتے ہوئے آپ کو کس چیز نے روکا تھا کہ آپ میرے پیچھے نہ آئے؟ کیا آپ بھی میرے فرمان کے نافرمان بن بیٹھے؟ کیا پتہ چلا جن کو کام دے کر آئیں پھر جانے پہ پوچھنا چاہیے کہ کیا کیا؟ ہارون علیہ السلام نے کہا، میری ماں جائے بھائی، میری داڑھی نہ پکڑ اور سر کے بال نہ کھینچ، مجھے تو صرف یہ خیال دامنگیر ہوا کہیں آپ یہ نہ فرمائیں کہ تو نے بنی اسرائیل میں تفرقہ ڈال دیا اور میری بات کا انتظار نہ کیا۔ موسیٰ علیہ السلام نے پوچھا، سامری، تیرا کیا معاملہ ہے؟ ایک ایک سے رپورٹ لے رہے ہیں، ایک ایک کا حال پوچھ رہے ہیں۔ اس نے جواب دیا، مجھے وہ چیز دکھائی دی جو انہیں دکھائی نہ دی، میں نے تو قاصد الہی کے نقش قدم سے ایک مٹھی بھر لی اور اس میں اسے ڈال دیا، اس طرح میرے دل نے یہ بات میرے لیے بھلی بنا دی۔ کہا، اچھا جا، دنیا کی زندگی میں تیری یہی سزا ہے کہ تو کہتا رہے کہ مجھے نہ چھونا، اور ایک اور بھی وعدہ تیرے ساتھ ہے جو تجھ سے ہرگز نہیں ٹلے گا، اور اب تو اپنے اس معبود کو بھی دیکھ لینا جس کا اعتکاف کیے ہوئے تھا کہ ہم اسے جلا کر دریا میں ریزہ ریزہ اڑائیں گے۔ اصل بات یہی ہے کہ تم سب کا معبود برحق صرف اللہ ہے، اس کے سوا کوئی پرستش کے لائق نہیں، اس کا علم تمام چیزوں پر حاوی ہے۔ دعا کیجئے کہ ہمارے اندر سے بھی اللہ ہر طرح کا شرک ختم کر دے۔ اسی طرح ہم تیرے سامنے پہلے کی گزری ہوئی وارداتیں بیان فرما رہے ہیں، اور یقیناً ہم تجھے اپنے پاس سے نصیحت عطا فرما چکے، اس سے جو منہ پھیر لے گا وہ قیامت کے دن اپنا بھاری بوجھ لادے ہوئے ہوگا جس میں ہمیشہ رہے گا، اور ان کے لیے قیامت کے دن بہت بڑا بوجھ ہے۔ کیا ہوگا اس دن؟ سوچیے ذرا سنتے ہوئے۔ جس دن سور پھونکا جائے گا اور گناہگاروں کو ہم اس دن دہشت کی وجہ سے نیلی پیلی آنکھوں کے ساتھ گھیر لائیں گے. خوف سے آنکھیں نیلی ہو رہی ہوں گی. آپس میں چپکے چپکے کہہ رہے ہوں گے کہ ہم تو دنیا میں صرف 10 دن ہی رہے. یہ ہے آپ کی میری 30, 40, 50 سالہ زندگی. جو کچھ وہ کہہ رہے ہیں اس کی حقیقت سے ہم باخبر ہیں. ان میں سب سے زیادہ اچھی رائے والا کہہ رہا ہوگا کہ تم صرف ایک ہی دن دنیا میں رہے. سوچئے اس ایک دن کے لیے ہم اپنی نہ ختم ہونے والی آخرت کو خراب کر رہے ہیں. تو کیا سیکھا؟ اپنے اپنے بچڑوں کو ڈھونڈنا ہے, غیبت سے بچنا ہے, سیدھے راستے پر چلنے کے لیے قرآن کا علم حاصل کرنا ہے, صراط مستقیم پر چلنے کے لیے قرآن کے پیغام کو بولیے عام کرنا ہے, نفس پرستی سے بچنا ہے اور برائی کو دیکھ کر خاموش نہیں رہنا, اسے روکنے کی ہر ممکن کوشش کرنی ہے. اللہ ہمارے لیے آسان فرما دے. اب خاتمہ سورت کی طرف آیتیں چلتی ہیں. آیت نمبر 105 سے 115, 105 سے 115. ٹاپک لکھ لیجئے, اب دل ہموار کرنے ہیں. وَيَسْأَلُونَكَ عَنِ الْجِبَالِ, اور وہ پہاڑوں کے بارے میں سوال کرتے ہیں. مراد یہ کہ قیامت کے دن پہاڑوں کا کیا ہوگا, اتنے بڑے بڑے تھے اور ان کو تو نظر آنے والی چیزوں میں پہاڑی دکھتے تھے. تو جواب سن لیجئے, تو آپ کہہ دیجئے انہیں میرا رب ریزہ ریزہ کر کے اڑا دے گا اور زمین کو بالکل ہموار میدان چھوڑ دے گا. تصور کی آنکھ سے دیکھیے, پوری زمین چٹیل پیرلل, جیسے بلڈنگ سب گرا دی جائیں اور اوپر بلڈوزر پھر جائیں. قیامت کا بلڈوزر سارے ناموں کو نیچا کر دے گا اور زمین کو بالکل ہموار صاف میدان کر کے چھوڑے گا, جس میں نہ تو کہیں موڑ توڑ دیکھے گا نہ اونچ نیچ دیکھے گا. جس دن لوگ پکارنے والے کے پیچھے چلیں گے, جس میں کوئی کجی نہ ہوگی اور اللہ رحمان کے سامنے تمام آوازیں پست ہو جائیں گی سوائے خسر پھسر کے. قیامت کے دن خسر پھسر کی آوازیں ہوں گی اور کچھ بھی سنائی نہ دے گا. اس دن سفارش کچھ کام نہ سکے گی مگر جسے رحمان حکم دے اور اس کی بات کو پسند فرمائے. جو کچھ ان کے آگے ہے اور پیچھے ہے اسے اللہ ہی جانتا ہے, مخلوق کا علم اس پر حاوی نہیں ہو سکتا. تمام چہرے اس زندہ اور قائم دائم اور مدبر اللہ کے سامنے ایک کمال عاجزی سے جھکے ہوئے ہوں گے. یقیناً وہ برباد ہوا جس نے ظلم لادا. دعا کر لے اللہ میں ظلم سے بچا لے. اور جو نیک عمل کرے اور ایماندار بھی ہو تو نہ اسے بے انصافی کا کھٹکا ہوگا نہ حق تلفی کا. اس طرح ہم نے تجھ پر عربی میں قرآن نازل فرمایا اور طرح طرح سے اس میں ڈر کا بیان سنایا. پوری سورت طہٰ میں ڈر 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 کی بات ہے. اللہ ہمیں اپنا ڈر دے دے. کیوں سنایا؟ تاکہ لوگ پرہیزگار بن جائیں یا ان کے دل میں سوچ سمجھ پیدا کرے. بس اللہ علی شان سچا اور حقیقی بادشاہ ہے. تو قرآن پڑھنے میں جلدی نہ کر اس سے پہلے کہ تیری طرف جو وحی کی جاتی ہے وہ پوری کی جائے. ہاں یہ دعا کر. کیا؟ سب مل کے مانگیے, قُر رب زدنی علما, پروردگار میرا علم بڑھا. نوٹ کیا آپ نے پارے کا ٹاپک کیا تھا؟ استاد اور شاگرد دو دعائیں ہیں اس پارے میں علم کے متعلق. یہ کبھی شاید پہلے آپ نے نوٹ کیا کہ نہیں کیا؟ رب اشرح لی صدری اور دوسرا رب زدنی علما. ہم کیا کہتے ہیں؟ رب زدنی مالن, اللہ مال میں اضافہ کر دے. تو آج سے دعا کیجیے, رب زدنی علما, اے میرے رب میرا علم بڑھا دے. ہم نے آدم کو پہلے سے تاکیدی حکم دے دیا تھا لیکن وہ بھول گئے اور ہم نے ان میں کوئی عزم نہ پایا. سلسلہ صحیحہ کی روایت ہے 1316, جابر راوی ہیں. اللہ کے نبی نے فرمایا, ظلم سے بچو کیونکہ ظلم قیامت کے دن اندھیروں کا سبب ہوگا, اور بخیلی سے بچو کیونکہ بخیلی نے تم سے پہلے لوگوں کو ہلاک کر دیا. بخیلی نے انہیں اس بات پر ابھارا کہ وہ لوگوں کا خون بہائیں اور ان کی حرام چیزوں کو حلال سمجھیں. بولیے, ربی زدنی علما. کیا سیکھا؟ کسی کے ساتھ ظلم و زیادتی نہیں کرنی, حق تلفی نہیں کرنی, دل کی زمین کو ہموار کرنا ہے, قرآن سے شفا حاصل کرنی ہے, قرآن کو ترتیل سے پڑھنا ہے, نیکی کا ارادہ کر کے اس پر قائم رہنا ہے, اور اپنے علم میں اضافے کے لیے اللہ سے دعائیں مانگنی ہیں. اور آیت 116 سے 128, یہ اسی میں آپ کی آیت تدبر ہے اس بارے کی. दुनिया में रूह को अंधा रखा, आखिरत में आंखें अंधी हो गईं। अगर आप में से मुझसे किसी से कोई कहे कि आप चंद दिन के बाद अंधी हो जाएंगी, सुनकर क्या होगा दिल में? खौफ आएगा ना। यहाँ अल्लाह एक ऐसी ही खबर दे रहे हैं, वइस कुलना लिल मलाइकति इस्जुदू ली आदम, और जब हमने फरिश्तों से कहा कि आदम अलैहिस्सलाम को सजदा करो, तो इबलीस के सिवा सब ने किया, उसने इनकार कर दिया। बार बार उसका ये जुर्म दोहराया जा रहा है, किया एक बार था, तस्करा बार बार हो रहा है। और हमने कहा है आदम, ये तेरा और तेरी बीवी का दुश्मन है, ख्याल रखना ऐसा न हो कि वो तुम दोनों को जन्नत से निकलवा दे, कि तू मुसीबत में पड़ जाए। यहाँ तो तुझे आराम है, ना तू भूखा होता है ना नंगा, और ना तू यहाँ प्यासा होता है ना धूप से तकलीफ उठाता है। लेकिन शैतान ने वसवसा डाला, कहने लगा, क्या मैं तुझे हमेशा की ज़िंदगी का दरख्त और बादशाहत ना बतलाऊँ कि जो कभी पुरानी ना हो? चुनाचे इन दोनों ने इस दरख्त से कुछ खा लिया, बस इनके सतर खुल गए और बहिश्त के पत्ते अपने ऊपर टांकने लगे। आदम अलैहिस्सलाम ने अपने रब की नाफरमानी की, बस बहक गए। फिर इनके रब ने इनको नवाजा और इनकी तौबा कबूल की और इनकी रहनुमाई की। फरमाया, तुम दोनों यहाँ से उतर जाओ, तुम आपस में एक दूसरे के दुश्मन हो। अब तुम्हारे पास जब कभी मेरी तरफ से हिदायत पहुँचे तो मेरी हिदायत की पैरवी करे, ना तो वो बहकेगा ना तकलीफ़ में पड़ेगा, और हाँ, जो मेरी याद से रूगर्दानी करेगा, इसकी ज़िंदगी तंग हो जाएगी और हम इसे क़यामत के दिन अंधा करके उठाएंगे। वो कहेगा कि इलाही, मुझे तूने अंधा बना कर क्यों उठाया, हालांकि मैं तो देखता भालता था। जवाब मिलेगा कि इसी तरह होना चाहिए था, तू मेरी आई हुई आयतों को भूल गया। कोई उस्ताद ये नहीं चाहता कि उसका सिखाया हुआ सबक शागिर्द भूल जाए। यही नसीहत आपको करूँगी, इस कुरान से जो कुछ ले रहे हैं ना, इसको पल्ले से बांध लें, कभी ना भूलिए, वरना इंजाम बहुत बुरा है। क्या तू ने आयतों को भुलाया, तो आज तू भी भुला दिया जाता है। हम ऐसा ही बदला हर उस शख्स को दिया करते हैं जो हद से गुजर जाए और अपने रब की आयतों पर ईमान न लाए, और बेशक आखरत का अज़ाब नहायत ही सख्त और बाकी रहने वाला है। यकीन करे, रो रो के सुनने वाली आयतें। क़यामत के दिन कुछ लोग अंधे उठेंगे, वजह क्या है कि दुनिया में कुरान से और इल्म से अंधे थे। अल्लाह हमारी आंखें दुनिया में खोल दे। फरमाया, क्या इनकी रहबरी इस बात ने ना की कि हमने इनसे पहले बहुत सी बस्तियां हलाक कर दीं, जिनके रहने सहने की जगह पर ये चल फिर रहे हैं? यकीनन इसमें अक्लमंदों के लिए निशानियां हैं। क्या सीखा? अल्लाह ताला से ताल्लुक़ मजबूत करना है, तौबा की कबूलियत के लिए अल्लाह का पसंदीदा बंदा बनना, तारीख के किस्सों से सबक हासिल करना, अल्लाह की नाफरमानी नहीं करनी, अल्लाह की मुकर्रर करदा हदूद से तजावुज नहीं करना, ज़िंदगी की तंगी से बचने के लिए अल्लाह के ज़िक्र से मुंह नहीं मोड़ना। ये जो आज की तंगी है ना, डिप्रेशन, ये भी असल में अल्लाह की आयतों से एराज़ है। चंद आयात आखिर की पारे में, आयत 129 से 135, दावत के नतीजे का इंतज़ार कीजिए। हम बाज़वा दावत देकर बहुत बेसब्रे हो जाते हैं, अब लोग मान भी तो जाएं। कहा नहीं, वलौला कलिमतुन सबकत मिन रब्बिक लकान लिज़ामन वअजलुन मुसम्मा, अगर तेरे रब की बात पहले से ही मुकर्रर शुदा और वक्त मुअय्यन करदा ना होता, तो इसी वक्त अज़ाब आ चिमटता। यानी अल्लाह का सब्र है जो हम बचे हुए हैं। बस इनकी बातों पे सब्र कर और अपने परवरदिगार की तस्बीह और तारीफ बयान करता रह, सूरज निकलने से पहले भी और इसके डूबने से पहले, रात के मुख्तलिफ वक्तों में भी और दिन के हिस्सों में भी तस्बीह करता रह। बहुत मुमकिन है कि तू राजी हो जाए और अपनी निगाहें हरगिज़ उन चीज़ों की तरफ ना दौड़ाना जो हमने इनमें से मुख्तलिफ लोगों को आराइश दुनिया की दे रखी हैं, ताकि इन्हें इसमें आजमा लें। तेरे रब का दिया हुआ ही बहुत बेहतर और बाकी रहने वाला है। क्या करो? देखिए, चौथी दफा ये हुक्म आ रहा है इस बारे में। क्या? वामुर अहलक बिस्सलाति वस्तबिर अलैहा, अपने घराने के लोगों पर नमाज की ताकीद कीजिए और ख़ुद भी इस पर जमे रहिए। हम तुझसे रोज़ी नहीं मांगते, बल्कि हम तुझे रोज़ी देते हैं, आखिर में बोल बाला परहेजगारों ही का है। उन्होंने कहा, ये नबी हमारे पास अपने परवरदिगार से कोई निशानी क्यों नहीं लाता? क्या इनके पास अगली किताबों से वाज़ह दलील नहीं पहुँच चुकी? और हम इससे पहले ही इनको अजाब से हलाक कर देते तो यकीनन ये कह उठते, क्या हमारे परवरदिगार तूने हमारे पास अपना रसूल क्यों ना भेजा कि हम तेरी आयतों की ताबेदारी करते इससे पहले कि हम जलील और रुसवा होते। कितना बंदे को खौफ आना चाहिए इस आयत को पढ़ के। कह दीजिए कि हर एक इंजाम का मंतज़र है, बस तुम भी इंतज़ार में रहो, अभी अभी कतन जान लोगे कि राह रास्त वाले कौन हैं और राह याफ्ता कौन है। तो ये थी सूरत तौहा और ये था 16वां पारा। इन आखिरी आयतों से क्या सीखा? अपने अहलो याल को नमाज की तलकीन करनी है, तनकीदी रवैयों पे सब्र करना है, अपने रब की हमदो सनाह के साथ तस्बीह करनी है, दुनिया की शान और शौकत आजमाइश है इससे बचना है, हलाल तैयब रिज़्क़ खाना है, रज़्ज़ाक सिर्फ अल्लाह की ज़ात है इसी पे तवक्कुल करना है। अल्लाह ताला से दुआ है कि अमल की तौफीक दे।